إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين. صلوات پڑھیں گے محمد وعلى آل محمد. ایک برادر مومن جناب ابو حسن مہدی صاحب علیل ہیں, ان کی شفا کے لیے, صحت و سلامتی کے لیے ان کی آیہ شریفہ امی یجیب کی تلاوت فرما کے دعا کریں. بسم اللہ الرحمن الرحیم. أَمَّنْ يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ وَيَكْشِفُ السُّوءَ 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 اللَّهُمَّ اشْفِ كُلَّ مَرِيضٍ اللَّهُمَّ اشْفِ مَرْضَانَا لا سيما هذا المريض المخصوص بحق محمد وآله الطاهرين. ایدان گرامی, خدا بند جزا جلا و عز اپنے بندوں سے حد درجہ محبت رکھتا ہے. جتنا ماں باپ اپنے بچوں سے محبت کر سکتے ہیں اس سے کہیں زیادہ, کہیں زیادہ, کیونکہ ماں باپ کے دل میں بھی محبت اسی اللہ نے ڈالی ہے. اللہ یہ نہیں چاہتا ہے کہ اس کے بندے کسی مشکل میں پڑیں, خاص طور سے وہ زندگی جو اصلی زندگی ہے, یعنی آخرت کی زندگی, اس میں انہیں کسی طرح کی پریشانی اور دشواری کا سامنا کرنا پڑے. اس دشواری سے انہیں بچانے کے لیے, محفوظ رکھنے کے لیے خدا نے بھرپور انتظام کیا, انبیاء بھیجے, ائمہ بھیجے, ان ہادیان برحق کے ذریعے سے हम इंसानों को उस रास्ता, वो रास्ता दिखाने की कोशिश की गई जो रास्ता हमें दुनिया और आखिरत दोनों जहां में सुरखरू बना सकता है, कामयाब बना सकता है। जो चीज़ें ज़रूरी थी अंजाम देना उन्हें अल्लाह ने वाजिब या मुस्तहब करार दे दिया, और जो चीज़ें हमारे लिए मुज़िर थी, नुकसानदेह थी, उन्हें अल्लाह ने हराम करार दे दिया। और मुसलसल पे हम अपने मुंतखब बंदों के ज़रिए से हमें उस जानिब मुतवज्जह करता रहा कि ये तुम्हारे लिए वाजिब है, ये तुम्हारे लिए मुस्तहब है, और ये तुम्हारे लिए हराम या मकरूह है। अल्लाह ने जितनी चीज़ों को हराम करार दिया वो वही चीज़ें थीं जो हमारी तरक्की में रुकावट बन सकती हैं। उसने किसी चीज़ को बजा लाने का हुक्म नहीं दिया, किसी चीज़ से रुकने का हुक्म नहीं दिया, मगर ये कि उसमें हमारा फ़ायदा था, उसका अपना कोई नफ़ा नुकसान शामिल नहीं है। गनीयन अन ताअतिहिम व आमिनन मिन मासियतिहिम, अल्लाह उस ज़ात का नाम है जो बंदों की इताअत व फरमाबरदारी से बेनियाज है और बंदों की नाफरमानी उससे नुकसान नहीं पहुंचा सकती। दुनिया के जितने भी हुक्म देने वाले हैं उनके बरखिलाफ़, दुनिया में जो हमें हुक्म देते हैं, दुनिया में हम पर जो ऑर्डर चलाते हैं, हम अगर उनकी बात मान लें तो जितना हमें फ़ायदा है उससे कहीं ज़्यादा उन्हें फ़ायदा है, और अगर हम उनकी बात न माने हो सकता है हमें नुकसान पहुंच जाए, लेकिन जितना हमें नुकसान है उससे कहीं ज़्यादा उन्हें नुकसान है। क्योंकि अल्लाह उस ज़ात का नाम है कि हमारी इताअत उसे फ़ायदा नहीं पहुंचा सकती, हमारी नाफरमानी उसे नुकसान नहीं पहुंचा सकती। जिन जिन चीज़ों को अल्लाह ने हराम करार दे दिया, यकीनन वही चीज़ें हराम हैं जो हमारी दुनिया और आखिरत दोनों की ज़िंदगी के लिए नुकसानदेह है। आठवें इमाम, इमाम रज़ा अलैहिस्सलाम फरमाते कि वजदनल मुहर्रमा मिनल अशिया ला हाजत लिल इबाद इलै बल वजदनाहु मुफ़सिदन दाइयन इलल हलाके वल फना। जितनी चीज़ें भी अल्लाह ने हराम करार दी हैं हमने उन सब का जायज़ा लिया है। जो जाहिर सा बात है, जो इल्म अइमा अलैहिस्सलाम का है वो कोई महदूद इल्म तो नहीं है ना। हम लोगों का तो इल्म, अगर वो इल्म महदूद इल्म है किसी एक चीज़ में, उनका इल्म लामहदूद है। उनका इल्म दुनिया में हासिल उन्होंने इल्म नहीं किया है बल्कि खुदादाद उनका इल्म है। फरमाते हैं कि वजदनल मुहर्रमा मिनल अशिया, जितनी चीज़ों को अल्लाह ने हराम करार दिया उन एक एक का हमने जायज़ा लिया है। ला हाजता लिल इबाद इलै, मुहर्रमात सारे के सारे वही हैं जिसकी बंदों को अपनी तरक्की के लिए ज़रूरत नहीं है। न सिर्फ ये की ज़रूरत नहीं है, बल वजद ना हो मुफ़सिदन व दाइयन लिल हलाक वल फना, बल्कि वो सारी वही चीज़ें हैं जो हमें तबाह कर सकती हैं, जो हमें हलाक कर सकती हैं। जो चीज़ें हमारे लिए ज़रूरी नहीं थी, जो चीज़ें हमारे तरक्की की राह में ये जो है रुकावट बन सकती थी, जो हमें हलाक और हलाकत और तबाही के दहाने पर ले जा सकती थी, अल्लाह ने उन्हीं को हराम करार दिया। ये और बात है कि हम उन्हें न समझ सकें तो हमारा इल्म ही क्या है। हमारा तो आलम यह है कि हम डॉक्टर के पास अगर जाते हैं, डॉक्टर कहता है फ़ला चीज़ खाओ, फ़ला चीज़ ना खाओ, ये इंजेक्शन लगाओ, ये हमें तो ये भी नहीं पता कि इंजेक्शन कितना हमारे फ़ायदे में है। जानते हैं हम तो डॉक्टर के तजवीज़ किए हुए नुस्खे को भी नहीं जानते हैं, तो खुदा के तजवीज़ किए हुए नुस्खे को क्या जानेंगे। ये अजीब है कि डॉक्टर की बात तो हम सुन लेते हैं, खुदा की बात सुनने को तैयार नहीं होते हैं। क्यों, ऐसा क्यों है, वैसा क्यों है? डॉक्टर के ऐसा सवाल नहीं करते, ऐसा क्यों है, वैसा क्यों, चुपचाप नुस्खा दिया, पैसा भी दे करके मान लेते हैं। वो फ्री में दे रहा है, मुफ्त मुफ्त दे रहा है वो। پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اتفاقا خدا اور بندوں کی تشبیہ یہی فرماتے ہیں، فرماتے ہیں کہ یا عباد اللہ انتم کالمرضى ورب العالمین کالطبیب، اے اللہ کے بندو تمہاری مثال بیمار کی ہے اور خدا کی مثال طبیب کی ہے، ڈاکٹر کی ہے. انتم کالمرضى ورب العالمین کالطبیب، فصلاح المریض فیما یعلم الطبیب و یقترح لا فیما یشتہیہ المریض. مریض کی مصلحت، مریض کا فائدہ کس چیز میں ہے؟ مریض کا فائدہ ڈاکٹر کی تشخیص میں ہے، اور جو کچھ اس نے تجویز کیا ہے اس میں اس کا فائدہ ہے. اس میں فائدہ نہیں ہے کہ جو مریض کی خواہش ہے. ممکن ہے کہ کھانا مریض کو اچھا لگتا ہے، غذا اسے اچھی لگتی ہے، لیکن ڈاکٹر کی تشخیص اور تجویز کیا ہے؟ یہ کھانا تمہارے لیے زہر ہے. تو مریض کا فائدہ کس چیز میں ہے؟ اپنی پسند کا اتباع کرے یا یہ ڈاکٹر کی بات کو مان لے؟ مریض کی مصلحت اور مریض کا فائدہ اسی میں ہے کہ وہ ڈاکٹر کی تجویز اور تشخیص کے آگے سر تسلیم خم کر دے. اتفاقاً شریعت بھی یہی کہتی ہے، شریعت کا یہی حکم ہے. ہر وہ چیز، البتہ ڈاکٹر کو پہلے پرکھ لیں کہ ہاں ڈاکٹر پڑھا لکھا، تعلیم یافتہ، تجربہ کار ہے یا نہیں ہے، کوئی آپ کی اس سے کوئی دشمنی وشمنی تو نہیں نا ہے، یہ اچھی طرح پہلے پرکھ لیا. پرکھ لیا اب جو ڈاکٹر نے کہہ دیا، اگر ڈاکٹر نے کہہ دیا کہ فلاں چیز آپ کے لیے مضر ہے، اگر کہہ رہا ہے وہ جو ہے مضر ہے، تو یہ شرعاً بھی آپ کے لیے حرام ہو جائے گی. شاید بہتوں کے لیے یہ بات جو ہے وہ گراں گزر رہی ہو، کیونکہ ڈاکٹر سے علاج تو کراتے ہیں مگر ہر بات ماننے کو تیار نہیں ہوتے. فلاں چیز ڈاکٹر نے منع کر دیا ہے مگر دل ان کا چاہتا کہیں نہ کہیں سے ڈنڈی مارنے کی کوشش کر لیتے ہیں. شرعاً وہ حرام ہے. لا ضرارہ ولا ضرارہ فی الاسلام، اسلام کا قانون ہے کہ نہ آپ دوسرے کو نقصان پہنچا سکتے ہیں نہ اپنے کو. اگر فلاں غذا، فلاں کھانا، میں کسی غذا کھانے کا نام نہیں لینا چاہتا ہوں کیونکہ بہت سے لوگوں کو پریشانی ہو جائے گی. ڈاکٹروں نے کہہ دیا مل جل کے سب نے کہہ دیا فلاں چیز نقصان دہ ہے، چھوڑنے کو تیار نہیں ہوتے. خدا بند عالم جن چیزوں کو اللہ نے معین کر دیا ہے، بعض لوگ کہتے ہیں نہیں اسلامی نظام اچھا نہیں ہے، مغربی نظام اچھا ہے، جب جس چیز کو چاہو حلال کر لو، جب جس چاہو حرام کر لو. عوام کی حکومت جو ہے عوام کی مرضی کے تابع ہے نا. ایک چیز ایک اسٹیٹ میں جو ہے وہ حرام ہے، دوسری اسٹیٹ میں حلال ہے. صلوات پڑھیں محمد و آل محمد پر. تشریف لائیے مولانا، تشریف لائیے. ایک چیز ایک اسٹیٹ میں جو ہے آزاد ہے، دوسری اسٹیٹ میں اس کے اوپر پابندی ہے. کیوں؟ کہ اس اسٹیٹ والوں کی رائے یہی ہے، ان کی پسند یہ ہے. تب تو نظام میں یہاں کا نظام ہی اچھا ہوا نا. مغربی نظام اچھا ہے کہ جیسا ہم چاہتے ہیں ویسا بشارے کر دیتے ہیں. یہ تو اسلامی نظام کا استبداد ہے، ڈکٹیٹرشپ ہے. نہیں، ہمارے کو سنتے ہی نہیں. ایک چیز حرام ہے، بھائی ہم بھی تو کچھ ہیں، ہم کہہ رہے ہیں. کس کو ہم سے زیادہ محبت ہے، مغربی نظام کو یا اسلامی نظام کو؟ پہلے ظاہر تو ساری باتیں ہماری مانتے جاتے ہیں، تو انہی کو برتری حاصل ہے. دیکھیے خدا نہ خاصہ ہم بیمار ہیں، شوگر پیشنٹ ہیں، ڈاکٹر نے حلوہ کھانے سے منع کر دیا ہے، ہارٹ کا کچھ ہمارا جو ہے پرابلم ہے، ڈاکٹر نے تلی چیزیں کھانے سے منع کر دیا ہے، ڈاکٹر نے منع کر دیا. اب ہمارے گھر میں ہمارا ایک نوکر ہے، ہماری بیوی ہے، بچے ہیں، ماں ہیں، بھائی بہن سب ہیں. اب وہ چیز ہمیں اچھی بہت لگتی ہے، حلوے کے بغیر ہمارا گزر نہیں ہوتا. ماں سے التماس کر رہے ہیں، ماں تھوڑا سا، ماں کہ بالکل نہیں، بالکل نہیں. بہن سے مانگا وہ بھی نہیں، بیوی سے مانگا وہ بھی نہیں، اولاد سے مانگا وہ بھی نہیں. یہ سب کے سب چلے گئے آئی سی مجلس کرنے کے لیے. گھر میں ہم بچے اور ہمارا نوکر. نوکر سے میں نے کہا وہ جو رکھا ہے نا فریج میں، نوکر نے کہا سر وہ آپ کے لیے کا دیتا ہے یا ये जो है नौकरी करना है या नहीं, निकाल बाहर कर दूंगा। गया ला करके फ्रिज खोल के रख दिया। कौन ज्यादा हमारा हमदर्द है? आज के बाद ये कहेंगे नहीं, नौकर ज्यादा हमदर्द है। ये माँ, ये बाप, ये भाई, ये बहन, इन्हें हमसे कोई मोहब्बत नहीं है, गिड़गिड़ा रहे हैं, इनसे सुनते ही नहीं। देखो नौकर बेचारा, देखो किसे हमसे ज्यादा मोहब्बत है। नौकर कहता है हमसे क्या मतलब, हमें अपनी नौकरी से मोहब्बत है, हमें आपसे कोई मोहब्बत नहीं है। यहां वाले जो हैं नौकर हैं, और खुदा जब हमसे कहता है, इस्लामी निजाम जिस तरह से मां हमसे मोहब्बत करती है, बाप मोहब्बत करता है, बच्चे मोहब्बत करते हैं, वो हैसियत इस्लामी निजाम की है। जो नौकर का बर्ताव होता है वो मगरबी निजाम है। सलावात पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर। या इबाद अल्लाह अंतुम कल मर्ज़ा व रब्बुल आलमीन कत तबी फसलाहुल मरीज फीमा यालमु तबी व यख्तरह ला फीमा यश्तहीहिल मरीज। जितनी चीज़ें भी अल्लाह ने हराम करार दी हैं हमारे फ़ायदे में, हमारे ये जो है मसलहत में है, बोलो हमें समझ में ना आए। अलबत्ता जैसे जैसे साइंस आगे बढ़ती तो कुछ थोड़ा बहुत समझ में आने लगा है लोगों को, इनके शफात कुछ होने लगे हैं। अच्छा हमारी मुश्किल ये है कि अगर साइंस ने कह दिया तो हम उसकी तो साइंस के बंदे बन जाते हैं। हाँ अच्छा अच्छा ये बात है, इस्लाम 1400 साल से सूअर को हराम करार दे रहा है, हमें समझ में नहीं आता। अब अगर साइंस ने इंकशाफ किया कि जी वो सूअर में ये जो है वो ट्रेशिया नाम का एक कीड़ा होता है जिससे ये हो जाता है और ये हो जाता है, अच्छा अच्छा ये देखो ना सूअर का गोश्त नहीं खाना चाहिए। भाई 1400 साल के बाद अभी एक कीड़ा समझ में आया है। भाई साइंस कोई आखिरी हद तो नहीं ना है, साइंस तो है ही यही चीज़ है कि सफ़र जारी है, न जाने उसके अंदर अभी क्या क्या चीज़ें मौजूद हैं, किस लिए इस्लाम ने हराम करार दिया है। तुमने तो अभी फ़कत एक रुख देखा है उसका। तो जिन जिन चीज़ों को अल्लाह ने हराम करार दिया, गुनाह करार दिया, इसलिए नहीं कि उसे गुनाह करार देने का शौक था। आखिर बाद लोग होते हैं ना कि ऑर्डर से इसलिए देते हैं ताकि अपनी बड़ाई साबित कर सके, हम हैं कुछ। एक अफसर आया ऑफिस में, उसने देखा कि चपरासी बेकार बैठा हुआ। कहा बेकार क्यों बैठे? कहा सर काम नहीं है। अच्छा काम नहीं है, ऊपर गया खिड़की से कागज़ फेंका नीचे, कहा जाओ उठा लो, जाओ उठा लो। तो देख नहीं सकता कि ये बेकार बैठा हुआ है। ऑर्डर देने का अच्छा लगता है ना, हुक्म देते हुए। खुदा वो नहीं है, गनी अनंता आते हिम व आमिन मिन मासियते हिम। हम दुनिया के लोगों के हुक्म को, ऑर्डर को मानने के लिए हमारा वक्त तैयार रहते हैं, लेकिन वो खुदा जो वाकयन जर्रा बराबर जहां शायबा भी नहीं है कहीं एक हुक्म भी ऐसा हो जो उसने सिर्फ अपनी किबरियाई को साबित करने के लिए किया है। अरे हम क्या उसकी बंदगी करेंगे? उसकी बंदगी सूरज कर रहे हैं, चांद कर रहे हैं, किसी की हिम्मत है जर्रा बराबर सरताबी कर दे? तो अल्लाह ने हमें आज़ाद छोड़ दिया है, हम अपनी आज़ादी का नाजायज़ फ़ायदा उठा रहे हैं। जितने भी गुनाह हैं, जितनी भी चीज़ें हैं, अगर हमने उनकी मुखालिफत की तो बहरहाल उसका अंजाम भुगतना पड़ेगा। खुदा ने शौक़ में हराम नहीं करार दे दिया, शौक़ में गुनाह नहीं करार दिया, वाकई वो हमारे लिए नुकसानदेह है, दुनिया में भी नुकसानदेह है और आखिरत में भी नुकसानदेह है। क्योंकि हम गुफ्तगू कर रहे थे कि दुनिया में क्या क्या नुकसान हैं, क्योंकि हम लोग नकद बात ज़्यादा समझते हैं उधार के मुकाबले में। यहाँ बताइए क्या नुकसानदेह है, वहाँ छोड़िए। कल ये जो है दुआए कमैल के चंद जुमले अर्ज़ किए थे ना कि कुछ गुनाह हैं जिनका नुकसान इसी दुनिया में है। अल्लाहुम्म अग़फिर लि ज़ुनूब अल्लती तुग़य्यिरु निअम। एक तो गुनाह वो है जो जिससे नेमत छिन जाती है, एक वो गुनाह है जिससे नेमत छिनती तो नहीं है, वो मौजूद है मगर वो नेमत ये जो है नकमत में तब्दील हो जाती है, मुसीबत बन जाती है वो नेमत। अल्लाहुम्म अग़फिर लि ज़ुनूब अल्लती तुग़य्यिरुन निअम, नेमतें तब्दील हो जाती है। भाई होता है ना, मिसाल के तौर पर कार एक नेमत है ना, कार एक नेमत है। अलबत्ता जिन नेमतों को हम अर्थ करना चाह रहे हैं उसके मुकाबले कोई हैसियत इसकी नहीं है, कि बहरहाल एक नेमत है, सवारी है, वसीला है, कार थी, आप आसानी से यहाँ पहुँच गए, आसानी से सर चले जाएंगे। ये कभी कभी ये नेमत जो है मुसीबत बन जाती है ना, जा रहे थे खुदा न खास्ता एक्सीडेंट हो गया, गाड़ी में आग लग गई, पंचर ही हो गए और कुछ नहीं हुआ, तो उस वक्त क्या होता है, यही नेमत मुसीबत बन जाती है। कुछ ऐसे गुनाह हैं जो नेमतों को मुसीबत बना देते हैं। इल्म एक नेमत है, लेकिन यही इल्म कभी जो है मुसीबत बन जाता है। अगर ये इल्म न होता तो शायद ये गुमराह ना होता। इल्म हुवल हिजाबुल अकबर। कभी यही इल्म इंसान को मगरूर बना देता जिसके बिना पर इंसान जहन्नम में चला जाता है। अगर इल्म ना होता शायद इसमें गुरूर ना आता। चार कलमे इसने क्या सीख लिए कि वो अकड़ की इनसे बरतर कोई है ही नहीं है। अल इल्म हुवल हिजाबुल अकबर। बलाम बाउरा का किस्सा तो सुना होगा ना आप लोगों ने, बलाम बाउरा जो हजरत मूसा के साथ था पहले, इल्म था उसके पास, इसमें आजम कहते हैं कि उसको मिल गया था, इसमें आजम की बिना पर ये जो है मुस्तजाबुद दावा हो गया था, तो दुआ करता था खुदा कबूल कर लेता था। लेकिन देखिए हमेशा इल्म जो है वो ये जो है दुधारी तलवार है, इल्म दुधारी तलवार है। इल्म आप इल्म अगर ईमान के साये में इल्म है, अगर इल्म के ऊपर तकवा का तकवे का पहरा लगा हुआ है, तब तो ये इल्म इंसान को दुनिया और आखिरत दोनों में सुरखुरू बना देता है, वरना यही इल्म खतरनाक बन जाता है। इल्म क्या है, रोशनी है ना, मगर रोशनी हर एक के लिए हमेशा फायदेमंद नहीं होती है। ये रोशनी अगर एक ये जो है सर्जन को मिल जाए, डॉक्टर को मिल जाए, तो एक इंसान की जान बचा लेता है। इसी रोशनी में ऑपरेशन करता है, सर्जरी करता है, जान बचा लेता है। लेकिन यही रोशनी अगर चोर को मिल जाए, जो दुजदी बाचराग आयत गुजीदे तर भरत काला, अंधेरे में चोर आ गया घर में, ढूंढा ढांडा अंधेरे में देखा गट्ठर पैक पहले से रखा हुआ है, बड़े खुश खुश उठा के लेके बाहर गए, जब खोला तो देखा सारा गार्बेज जो था मालिक ने जमा कर रखा था फेंकने के लिए, ये आया उठा के लेके चले गए। लेकिन जब टॉर्च लेके आता है तो सामान को चुन चुन के ले जाता है। इल्म है किसके हाथ में, इल्म एक नेमत है, लेकिन अगर तकवा इसके हमरा नहीं, यही इल्म क्या बन जाता है, नकमत बन जाता है, अजाब इलाही का बाइस बन जाता है। बलाम बाउरा इसके पास इल्म था, इसमें आजम था इसके पास, लेकिन इसने अपने इल्म को फिरौन की खिदमत में लगा दिया, बजाय इसके कि मूसा की खिदमत में रहता। पहले था मूसा के साथ, लेकिन बाद में हो गया थोड़ा गुरूर आया, तो अकड़ आया कि मूसा ही सब कुछ छोड़िए, मैं भी तो हूं, जो दुआ मांगता हूं खुदा कबूल कर लेता है। अपने इस इल्म का सौदा उसने फिरौन से कर लिया। इसीलिए हदीसों में है कि अशद्द अन्नास अज़ाबन यौमल क़ियामा आलिमुन ला यंतफ़िउ बिइल्मिही। क़यामत के दिन सबसे ज़्यादा अजाब उस आलिम पर होगा जो अपने इल्म से फ़ायदा नहीं उठा सकता था। इल्म खुदा तक पहुँचने का ज़रिया था, इल्म हुसूल तकवा का ज़रिया था। बलाम बाउरा ने इसका सौदा कर लिया। बहुत सारे दरबारी उलमा होते हैं ना, इल्म है उनके पास, मगर इल्म से बजाय इसके कि हक को तकवियत पहुँचाता, इल्म के ज़रिए बातिल को तकवियत पहुँचा रहा है। जनाब मूसा और हारून का फ़िरौन पीछा कर रहा है, फासला काफ़ी ज़्यादा था। बलाम बाउरा से कहता दुआ करो कि वो ठप हो जाए, रुक जाए, ताकि हम उन तक पहुँच जाएँ। बलाम बाउरा गधे पे सवार सहरा में जाना चाहता है, वहाँ दुआ करने के लिए दुआ करने जाना चाहता है, गधा आगे नहीं बढ़ता, गधा आगे नहीं बढ़ रहा है। गधे का शऊर इस गधे से कहीं ज़्यादा था। अलबत्त हमने गधा गलत कहा, इसको कुरान ने कुत्ता कहा है, मैंने खामखा गधा कह दिया। मसलहु का मसलिल कल्ब इन तहमिल अलै यलहस व इन तत्रुक हो यलहस। इसकी मिसाल कुत्ते की है, अगर इसको जी कि इसको अगर छोड़ दिया जाए तो भी भौंकता है, हमला करो तब भी भौंकता है। बलाम बाउरा सवार है गधे के ऊपर, जाना चाहता है सहरा की तरफ, मगर गधा आगे नहीं बढ़ता। दो चार छड़ी उसको मारी तो आखिर में गधे को खुदा ने कुव्वत गोयाई दे दी।
کہنے لگا تجھے شرم نہیں آتی؟ تو فرعون کی مدد کرنے کے لیے موسیٰ اور ہارون کے خلاف اپنے علم کا استعمال کرے گا؟ اس کو بڑا غصہ آیا کہ جی گدھا ہم پہ تنقید کر رہا ہے، گدھا ہم پہ تنقید کر رہا ہے۔ ڈنڈا لے کر کے جو پٹائی شروع کیا گدھے کی، اتنا مارا اتنا مارا، گدھا مر گیا۔ ادھر گدھا مرا، ادھر اللہ نے اس سے وہ اسم آدم چھین لیا، وہ صلاحیت چھین گئی۔ تو یہی علم اس کے لیے کیا بن گیا؟ یہ جو ہے مصیبت بن گیا۔ اللہم اغفر لی الذنوب التی تغیر النعم، خدا اس گناہ کو معاف کر دے گا جو گناہ نعمت کو نقمت بنا دیتا ہے، مصیبت بنا دیتا ہے۔ شجاعت، طاقت ایک نعمت ہے نا، لیکن خالد بن ولید نے اسی طاقت اور شجاعت کو اپنے لیے یہ جو ہے مصیبت بنا لیا۔ اور خالد بن ولید بہادر آدمی تھا، طاقتور آدمی تھا، لیکن اپنے طاقت کے ذریعے سے مالک بن نویرہ کا خاندان تباہ کر دیا۔ بہانہ کیا؟ زکوٰۃ ادا نہیں کر، خوب کوئی زکوٰۃ ادا نہیں کرتا ہے اس کی سزا یہ تھوڑی ہے۔ اول تو خیر بہانہ تھا کہ وہ زکوٰۃ ادا نہیں کر رہے ہیں، مالک بن نویرہ کے پورے خاندان کو حملہ کر کے تباہ کر دیا، اور مالک بن نویرہ کی بیوی سے اسی شب عدت رکھے بغیر عقد کر لیا۔ بنی جزیمہ کے اوپر حملہ کر دیا، بہت دلچسپ واقعہ ہے بنی جزیمہ کا۔ بنی جزیمہ، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے فتح مکہ کے بعد، فتح مکہ کے بعد پیغمبر نے مختلف قبائل کی طرف اپنے افراد کو بھیجے تھے دعوت اسلام دینے کے لیے، من جملہ بنی جزیمہ کی طرف خالد بن ولید بھیجے گئے تھے۔ خالد بن ولید نے جا کے رسول خدا کا خط دیا، سب لوگوں نے رسول خدا کے خط کو اپنی آنکھوں سے لگایا، اسلام کا اظہار کیا، مغرب عشاء کی نماز خالد بن ولید کے ساتھ پڑھی، خالد بن ولید کے ساتھ نماز پڑھی۔ خالد بن ولید کی اس قبیلے سے پرانی دشمنی تھی، پرانی دشمنی تھی، خالد بن ولید کے دل میں آتش انتقام بھڑکی۔ جب وہ لوگ صبح کی نماز کے لیے آئے ان کے پاس، تو بجائے کہ ان کو نماز پڑھاتے، ان پر حملہ کر کے ان کا قتل عام شروع کر دیا۔ ان کے کچھ افراد بھاگے بھاگے رسول خدا کے پاس مکے آئے، یہ مدینے میں آئے کہ یا رسول اللہ، ہم تو اسلام لائے ہیں، ہم نماز ہی پڑھ چکے ہیں، انہوں نے الزام یہ لگا دیا کہ یہ ہمارا مقابلہ کرنا چاہ رہے تھے اور ہمارے اوپر اس طریقے سے حملہ کیا ہے۔ دیکھیں یہاں کے اوپر عام طور سے اسلام پہ الزام لگایا جاتا ہے کہ اسلام دہشت گردی کا دین ہے۔ بہترین سبق یہاں کے اوپر ہے، پیغمبر اسلام کو جیسے یہ خبر ملی دونوں ہاتھوں کو اٹھا دیا، اللہم انی اتبرأ مما صنع خالد بن ولید، خدایا جو کچھ خالد بن ولید نے کیا ہے میں اس سے بیزار ہوں، میرا اس سے کوئی تعلق نہیں ہے۔ اس کے بعد مولا کائنات کو بھیجا ان کی دلجوئی کے لیے اور تاوان ادا کرنے کے لیے، جیسا تاوان رسول خدا نے ادا کیا ہے نا، ایسا تاوان آج تک دنیا میں کسی نے ادا نہیں کیا۔ آج تک دنیا میں کسی نے دہشت کا تاوان ادا کیا ہے؟ خوف کا، ہم ڈر گئے تھے، آپ کو دیکھ کے ڈر گئے، آج تک کسی نے اس کا دیا ہے ڈرنے کا تاوان؟ تاوان تو مل جاتا، آپ کا گھر خراب ہو گیا تھا تو اس کے بدلے میں دے دیں گے، گھر میں آگ لگ گئی تھی اس کے بدلے میں دے دیں گے، کوئی مارا گیا ہے تو خون بہا دے دیں گے، لیکن آپ کو دیکھ کے ہم ڈر گئے تھے۔ ڈرنے کا بھی تاوان کسی نے آج تک دیا ہے جو دہشت ہمارے دل میں پھیل گئی تھی؟ پیغمبر اسلام نے مولا علی کو بھیجا، کافی پیسہ دے کر کے بھیجا، جاؤ ان کا تاوان ادا کرو اور ان کی دلجوئی کرو۔ مولا کائنات آئے، جتنے لوگ مارے گئے تھے سب کا خون بہا ادا کیا، جتنے زخمی تھے ان کی یہ جو ہے دیت ادا کی، جتنا ان کا نقصان ہوا تھا وہ نقصان ادا کیا، حتیٰ کتے جس برتن میں کھانا کھاتے تھے وہ برتن اگر کسی کا ٹوٹ گیا تھا تو اس کا بھی تاوان دیا۔ جانور جس رسی سے باندھے گئے تھے، جب خوف پھیلا، دہشت پھیلی، بھگدڑ مچی، تو جانور بھی رسیاں توڑا کے بھاگے، اس رسی کا بھی تاوان ادا کیا۔ ایک ایک تاوان دینے کے بعد، بعض مائیں تھیں جن کے پیٹ میں بچہ تھا، سخت جنین ہو گیا تھا خوف کے مارے، اس کا تاوان ادا کیا. سب کچھ تاوان ادا کرنے کے بعد مولا کائنات نے وہ تاوان دیا جس کی مثال نہیں ملتی ہے, جو اس جنگی ماحول میں خوف لوگوں میں پیدا ہوا تھا. بھائی جب جنگ چھڑتی ہے نا, فرض کیجئے کوئی جہاد حملہ کرنے کے لیے آیا ہے, یہ جو ہے بمباری کے لیے آیا ہے, تو لوگوں کے دل دھڑکنے لگتے ہیں نا, اس دھڑکن کا بھی تاوان دیا ہے کہ کیوں ایک انسان دہشت زدہ کیوں ہو گیا. جو دہشت زدگی کے لیے اتنا سخت اقدام اٹھا رہا ہے, اس کے اوپر دہشت گردی کا الزام. نہ صرف کہ وہ دہشت گردی کا قدم نہیں اٹھاتا ہے, بلکہ اگر کوئی دہشت زدہ ہو گیا ہے تو اس کو تاوان دیتا ہے اور اس کی جو ہے یہ دل جوئی کرتا ہے. مولا کائنات نے سب کی دل جوئی کرنے کے بعد تھوڑا سا پیسہ اور بانٹا کہ تم لوگ پیغمبر سے راضی ہو جاؤ. کیوں ایسا واقعہ پیش آ گیا؟ تو خالد بن ولید کے پاس شجاعت ایک نعمت تھی نا, لیکن اس کی یہی نعمت جو ہے نقمت میں تبدیل ہو گئی. جو عمل خالد بن ولید نے اپنی شجاعت اور اپنے زور بازو کے نشے میں مست ہو کر کے بنی جزیمہ کے ساتھ یا مالک بن نویرہ کے اہل خاندان کے ساتھ جو سلوک کیا ہے, اس کا بدلہ تو اسے قیامت میں جو ہے بھگتنا پڑے گا نا. تو طاقت حکومت ایک نعمت ہے, حکومت ایک نعمت ہے, لیکن فرعون کے لیے یہی حکومت کیا بن گئی؟ نقمت بن گئی, مصیبت بن گئی. لہذا مولا فرماتے ہیں اللہم اغفر لی الذنوب التی تغیر النعم. دولت ایک نعمت ہے, مگر یہی دولت قارون کے لیے نقمت بن گئی نا, مصیبت بن گئی. قارون کون تھا؟ قارون کا شمار قبطیوں میں نہیں ہوتا تھا. قارون جو تھا یہ فرعونیوں میں سے نہیں تھا. قارون جناب موسیٰ کا چچزاد یا خالداد بھائی تھا, ان کے ساتھیوں میں سے تھا. چنانچہ قرآن مجید میں کہ انا فرعون انا قارون کانا من قوم موسیٰ فبغا علیہم. قارون کا شمار قوم موسیٰ سے تھا, اس نے ان کے خلاف بغاوت کی, جسارت کی, جارحیت کی, ظلم کیا. وَآتَيْنَاهُ مِنَ الْكُنُوزِ مَا إِنَّ مَفَاتِحَهُ لَتَنُوءُ بِالْعُصْبَةِ أُولِي الْقُوَّةِ. اللہ کہتا ہے میں نے اسے اتنا مال دے دیا تھا, اتنا خزانہ دے دیا تھا. مفاتح, دو احتمال دیا جاتا ہے کہ مفاتح یہ جو ہے مفتاح کی جمع ہے یا یہ جو ہے مفتاح کی جمع ہے. عربی زبان بڑی عجیب زبان ہے نا, زبر سے زبر زیر کے پیش سے معنی کہیں کا کہیں چلا جاتا ہے. اگر مفتاح کے جمع لے لیں گے تو وہ صندوق جس میں قیمتی سامان رکھا جاتا ہے اس صندوق کو کہیں گے, اور اگر یہ جو ہے مفتاح کے جمع لے لیں گے تو وہ چابی ہو جائے گا, تالے کی چابی. بعض لوگوں کا کہنا ہے کہ قارون کا خزانہ اتنا زیادہ تھا کہ جن صندوقوں میں رکھا جاتا تھا تالے لگتے تھے, ان کی چابیاں اتنی زیادہ تھی کہ اس کو اٹھانے کے لیے طاقتور گروہ بھی ناکافی ہوتا تھا. لَتَنُوءُ بِالْعُصْبَةِ أُولِي الْقُوَّةِ, چاہے وہ چابیاں مراد لیں یا وہ صندوق مراد لیں, چابیاں لے لیں تو اور زیادہ ہو جائے گا, ہم صندوق ہی پہ اکتفا کرتے ہیں. کہ صندوق میں جو ہیرے جواہرات سونے چاندی رکھے گئے تھے ان کو اٹھانے کے لیے ایک آدمی دو آدمی نہیں, عصبہ دس سے لے کر کے چالیس افراد کو کہا جاتا ہے, ایک ایسا گروپ اسے کہتے ہیں عصبہ, وہ بھی کوئی معمولی لوگ نہیں, طاقتور افراد. اس کو اٹھاتے تھے تو مشکل سے اٹھا پاتے تھے. اس کو ہم نے اتنا مال دے دیا تھا, لیکن یہ مال بجائے اس کے کہ اس مال سے اپنے لیے جنت کماتا, اس نے مال کو جہنم کے راستے پہ صرف کرنا شروع کر دیا. آخر مال یہ جو ہے ولید کے پاس بھی مال تھا اور مال خدیجہ کے پاس بھی تھا. خدیجہ کا مال اللہ کی اطاعت میں صرف ہو گیا اور ولید کا مال جو ہے اللہ کی معصیت میں صرف ہوتا رہا. تو مال ایک نعمت ہے, اب اس نعمت کو ہم یہ جو ہے نقمت بنا لیں یا واقعی اس نعمت کے ذریعے سے دوسری نعمت حاصل کریں. قارون نے کیا کیا؟ جب مال مل گیا تو مغرور ہو گیا. اذ قال له قومه لا تفرح فان الله لا يحب الفرحين. اتنا مغرور مت ہو جا, اللہ مغروروں کو پسند نہیں کرتا ہے. وَابْتَغِ فِيمَا عَتَاكَ اللَّهُ دَارَ الْآخِرَةِ وَلَا تَنْسَ نَصِيبَكَ مِنَ الدُّنْيَا. اگر تمہیں اللہ نے کوئی نعمت دی ہے جس نعمت سے آخرت کماؤ نا. آج تمہارے پاس دولت ہے, دولت تو تم لے کر کے ہمیشہ جا نہیں سکتے نا. عجب جملہ ہے مولا کائنات کے, دولت کے سلسلے فرماتے ہیں کہ وَمِنَ الْعَنَا أَنَّ الْمَرْعَى يَجْمَعُ مَا لَا يَاكُلْ وَيَبْنَى مَا لَا يَسْكُنْ. دنیا کی جو ہے مصیبتوں میں سے ایک مصیبت یہ ہے, انسان وہ چیزیں اکٹھا کر لیتا جسے کھا نہیں سکتا, وہ گھر بنا لیتا جس میں رہ نہیں سکتا. کتنا کھائیں گے, ایک لیمٹ ہے نا کھانے کی, اس سے زیادہ تو نہیں کھا سکتے ہیں. لاکھوں کروڑوں اربوں ہم نے کما لیا, بینک میں جمع ہے یا ہمارے سامنے ڈھیر لگا ہے دولت کا, دیکھ ہی تو سکتے ہیں نا اسے, کھا تو نہیں سکتے ہیں. بہت بڑی بلڈنگ بنا لیا رہنے کے لیے, کئی دن رہیں گے. یجمع مالا یاکل و یبنا مالا یسکن ثم یخرج الی اللہ لا مالا نقل ولا بنا ان حمل. جمع کر لیا ڈھیر ساری دولت, کھا بھی نہیں پائے تھے کہ موت آ گئی, رہ بھی نہیں پائے تھے کہ موت آ گئی. اس حال میں موت آئی, نہ وہ دولت وہاں منتقل کر سکے نہ اس گھر کو وہاں لے جا سکتے ہیں. لیکن اگر چاہیں تو وہاں شفٹ کر سکتے ہیں, راستہ موجود ہے, راستہ ہے. اگر چاہیں تو جو ہم نے اربوں کھربوں جمع کر رکھے ہیں نا, اسے وہاں بھیج سکتے ہیں, مگر خود اٹھا کے نہیں لے آ سکتے. خود چاہیں اٹھا کے لے جائیں, صندوق کو بغل میں دبا کے لے جائیں, نہیں لے آ سکتے ہیں. مگر اس کو وہاں شفٹ کرنے کا ذریعہ ہے. چاہیں تو یہاں چھوڑ کے چلے جائیں, چاہیں تو لے کر کے جائیں, اور چاہیں تو اسی دولت کو اپنے لیے وبال جان بنا لیں, دونوں کا امکان ہے. شفٹ کیسے کر سکتے ہیں؟ چوتھے امام, امام زین العابدین علیہ الصلاۃ والسلام, بات بہت کہنا چاہ رہا تھا لیکن وقت ہمارا ختم ہو رہا ہے, بس کسی کو بیان کر کے سمیٹ دو گفتگو کو. چوتھے امام کے پاس جب کوئی شخص کچھ جو ہے مانگنے آتا تھا, مدد لینے آتا تھا, تو ہم لوگوں کا تو عالم ہے, میں اگر بعض لوگوں کو پہچان لیتا بھائی آئے ہیں تو کچھ نہ کچھ مانگیں گے ضرور, اور دیکھتے ہی راستہ ہم آئی مصیبت. لیکن امام جب کسی ایسے آدمی کو دیکھتے تو خوش ہو جاتے تھے, خوش ہو جاتے تھے, مرحبا 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 بمئی یحملو زادی الی الاخرہ, خوش آمدید خوش آمدید. وہ شخص آ گیا جو ہمارا مال ڈھو کر کے آخرت میں لے جائے گا. اگر ہم نے مال کو اپنے پاس رکھ دیا تو چھوڑ کے چلے گئے, مر گئے ہمارے ساتھ نہیں جائے گا. اگر وارثوں کے ہاتھ میں آ گیا, خدا نخواستہ نالائق وارث نکلے, عیاشیاں وہ کریں گے, جواب ہمیں دینا پڑے گا. لیکن اگر ہم نے اس کو کار خیر میں صرف کر دیا, غریب کی مدد کر دیا, بیوہ کے لیے سہارا بن گئے, یتیم کے لیے سہارا بن گئے, مسجد مرکز مدرسہ اسکول امام باڑوں میں صرف کر دیا, یہ ساری دولت ہماری وہاں شفٹ ہو گئی, وہاں شفٹ ہو گئی. یہ مال کو چاہیں تو ہم یہ جو ہے نقمت بنا سکتے, جیسا کہ قارون نے بنا لیا. وقت نہیں لگے, ایک میں تفصیل کو بیان کروں کہ فخصف بہی و بدار الارض, اپنی اسی دولت کی وجہ سے فرعون کو اللہ نے زمین میں زندہ زندہ دفن کر دیا, دھنس گیا فرعون اسی دولت کی وجہ سے. تو کچھ گناہ وہ ہیں جس کا اثر اسی دنیا میں ہے. کیا اثر ہے؟ نعمت یہ جو ہے نقمت بن جاتی. خدا نہ کرے کسی کی زندگی میں ایسا کوئی موقع آ جائے کہ نعمت نقمت میں تبدیل ہو جائے. کوفے والے اسی جو ہے بیماری میں جو ہے مبتلا ہو گئے نا, عمر سعد اسی بیماری میں جو ہے مبتلا ہوا, دولت ہی کی خاطر سب کچھ کیا تھا اس نے. ملک رہے کیا مطلب, یعنی وہاں سے دولت کمائیں گے. وہ جانتا تھا کہ قتل حسین میں ہاتھوں کو آلودہ کرنا کوئی آسان بات نہیں ہے, اس کی قباحت سے جرم کی سنگینی سے واقف تھا. جب ابن زیاد سے ایک رات کی مہلت لے کر کے آیا تھا تو رات بھر رات بھر گھر میں ٹہلتا رہا اور یہ شعر پڑھتا رہا کہ دو آپشن ہمارے سامنے ہے، ایک تو یہ ہے کہ قتل حسین میں اپنے ہاتھوں کو آلودہ کریں، دوسرا آپشن یہ ہے کہ ملک رائے کو چھوڑ دیں۔ اترک ملک رائے ور رائے و منیتی ام ارجع بقتل الحسین مضموما، کیا میں رائے کو چھوڑ دوں، رائے تو میرا خواب ہے، میرا ڈریم ہے رائے، یا کہ پھر رائے کو بچا لوں اور قتل حسین کی لعنت کا طوق اپنے گلے میں ڈال لوں۔ عمر سعد نے اسی کو انتخاب کیا، آج انجام کیا ہوا، خسر دنیا والآخرہ۔ لیکن کچھ وہ تھے جنہوں نے صرف اور صرف خدا کی خوشنودی، خدا کی مرضی، خدا کے راستے پہ چلنا اپنے لیے اپنا لیا۔ آج رہتی دنیا، آج بھی ان کا نام باقی اور رہتی دنیا تک ان کا نام باقی رہے گا۔ جو کربلا میں شہید ہو گئے سو شہید ہو گئے، یا جو اسیر ہو کر کے کوفہ و شام کی منزلوں کو جنہوں نے طے کیا، جو شہید ہوئے تھے وہ بھی دین خدا کی یہ جو ہے بقا کے لیے، اور جو اسیر ہو کر کے در بدر پھرائے گئے ان کا بھی ایک ہی مقصد تھا، دین خدا کی سربلندی، دین خدا کی بالا دستی، اور خدا نے انہیں ویسے ہی پاداش بھی دیا۔ یزید نے اہل بیت کو اسیر کیا تھا، در بدر پھرایا تھا، کاہے کے لیے؟ اپنے زام ناقص میں وہ اہل بیت کو ذلیل کرنا چاہتا تھا، لیکن یہی سبب بن گیا اہل بیت کی عزت کا اور یزید کی ذلت کا۔ جب جناب سید سجاد کا خطبہ ہوا ہے، خطبے کے بعد ہر طرف سے یزید پر لعنت و ملامت ہونے لگی، ہر شخص یزید کے خلاف ہو گیا، حتیٰ لوگ نماز پڑھنے کو تیار نہیں ہوئے ہیں، مسجد سے اٹھ کے چلے گئے، ہم نماز نہیں پڑھیں گے، کہ انقلاب کا ماحول قائم ہو گیا۔ اب یہاں پر یزید مجبور ہوا اپنا دفاع کرنے کے لیے، کہتا ہے خدا لعنت کرے ابن زیاد پر، اس نے حسین کو قتل کر دیا، میں تو قتل نہیں کرنا چاہتا تھا، اپنے کو تطہیر کرنا چاہتا تھا۔ لیکن اب لوگوں کی آنکھیں کھل چکی تھیں نا جناب زینب کے خطبوں نے، زینب رسن بستہ ضرور تھی، زینب رسن بستہ ضرور تھی، داغ دیدہ ضرور تھی زینب، لیکن اپنے خطبوں سے وہ انقلاب لائی ہے جناب زینب کے، لوگوں کی آنکھوں پر جو پٹیاں پڑی تھی وہ پٹیاں ہٹ گئیں، امام سجاد کے خطبوں نے لوگوں کو جھنجھوڑ دیا تھا، ان کے ضمیر کو بیدار کر دیا تھا، انہیں آگاہ کر ہوشیار کر دیا تھا۔ جب یزید نے یہ کہنا شروع کیا، وہ زمانہ کہ جب پروپیگنڈے کے زور پر اہل بیت کو ذلیل کرنے کا ارادہ تھا، اب لوگ جاگ چکے تھے۔ جب اس نے کہا کہ خدا لعنت کرے ابن زیاد پر، اس نے حسین کو قتل کیا، لوگ کہنے لگے اس نے قتل کیا تھا، لیکن اسیر کس نے کیا ہے، قید کس نے کیا ہے، اگر جرم اس کا جرم تھا تو یہ قیدی یہاں کیوں نظر آ رہے ہیں؟ یہاں پر یزید مجبور ہو گیا اہل بیت کو چھوڑنے کے لیے، زندان میں قاصد آتا ہے، سید سجاد تمہیں یزید نے بلایا ہے دربار میں۔ جناب زینب کا یہ سنتے ہی دل دھڑکنے لگا، نہ جانے کون سی نئی مصیبت میرے بیمار بھتیجے پر پڑھنے والی ہے، کس نئی مصیبت کے ہم شکار ہونے والے ہیں۔ جناب سید سجاد نے ہتھکڑیاں سنبھالی، بیڑیاں سنبھالی، یزید کے دربار کی طرف چلے، ادھر زینب در زندہ پہ مسترب کھڑی ہوئی ہے۔ دربار میں جب پہنچے ہیں تو وہاں عالم عجیب ہے، یزید احترام کر کے امام سجاد کو بٹھالتا ہے، اس کے بعد کہتا ہے سید سجاد ہم نے تمہیں آزاد کر دیا، تمہارا جی چاہے تو شام میں رہو، جی چاہے مدینے چلے جاؤ۔ امام سجاد کہتے ہیں میں اپنی پھوپھی زینب سے مشورہ کیے بغیر کوئی جواب نہیں دے سکتا ہوں۔ امام کی ہتھکڑیاں کھول دی گئیں، بیڑیاں کھول دی گئیں، گلے سے خاردار توق اتار دیا گیا، سید سجاد دوبارہ زندان کی طرف واپس آتے ہیں، زینب در زندہ پہ کھڑی ہوئی ہے، بے چین ہے، اب جو دیکھا دیکھا انداز بدلا ہوا ہے، اب نہ وہ ہتھکڑی ہے نہ بیڑیاں، بیٹا سید سجاد کیا ہوا؟ کا پھوپھی اماں یزید نے ہمیں آزاد کر دیا ہے، اور کہتا ہے جی چاہے شام میں رہو، جی چاہے مدینے چلے جاؤ۔ کا بیٹا تم نے کیا جواب دیا؟ کا پھوپھی اماں آپ سے مشورہ کیے بغیر کیسے جواب دے سکتا تھا؟ جناب زینب کہتے بیٹا مدینے تو جانا ہی ہے، بیٹا مدینے تو جائیں گے، مدینے جانے کو تو ہمارا دل تڑپ رہا ہے، مگر ابھی نہیں، ابھی ہمارا کچھ کام باقی رہ گیا ہے، ابھی ہماری ذمہ داریاں کچھ باقی رہی۔ بیٹا اپنے بھیا کا یہاں پہلے ماتم کروں گی، اپنے بھیا کا یہاں پر ڈھنکا بجاؤں گی، پرچم فتح حسین بلند کرنے کے بعد یہاں سے جاؤں گی۔ بیٹا یزید سے کہہ دو हम अभी तक अपने भाई का मातम नहीं कर सके हैं, अभी तक चैन से अपने भाई को रो नहीं सके हैं। हम कुछ दिन यहाँ पर हुसैन की मजलिस मुनाकिद करना चाह रहे हैं। ज़ैनब ये जज्बाती मजलिस नहीं मुनाकिद करना चाह रहे, एक तबलीगी मजलिस है ज़ैनब की। यजीद ने घर को खाली करा दिया, कहा ठीक है आप लोग यहाँ आकर के मजलिस कर सकते हैं। दमिश्क में ऐलान हो गया, हुसैन की बहन ज़ैनब अपने भैया की मजलिस कर रही है, जिसको आना है आ सकता है। शाम की ओर से जूख दर जूख मजलिस में शिरकत करने के लिए आने लगी। अजीजो हर मजलिस में यही होता है ना, एक जाकिर होता है जो मिंबर पर आकर के मसाइब करबला बयान करता है, सामईन होते हैं, करबला के मसाइब सुन करके उनकी आंखों से आंसू जारी हो जाते हैं, उनकी आवाज़ें बुलंद हो जाती हैं, सदाए गिरिया बुलंद हो जाती है। यहाँ भी मजलिस हो रही है, लेकिन यहाँ के जाकिर में और हमारे जाकिर में बड़ा फर्क है। हमारा जाकिर जो कुछ करबला के मसाइब बयान करता है, वो जो उसने किताबों में पढ़ा है, लोगों से सुना है, अपनी आंखों से देखा नहीं है। लेकिन अब जो मजलिस हो रही है, इसका जाकिर कोई और नहीं, इसकी जाकिरा ज़ैनब है, जिसने अपनी आंखों से देखा था। हुसैन जख्मों से चूर है, शिमर सीने पे सवार है, गले पे खंजर, जिसने अपनी आंखों से कासिम के पैमाल जनाजे को देखा था, जिसने अपनी आंखों से अली अकबर के सीने में बर्छी देखी थी, जिसने अपनी आंखों से असगर का छिदा हुआ गला देखा था। अजीजो ज़ैनब मसाइब बयान करती जा रही हैं। एक कोहराम बपा है, एक दफा जनाब ज़ैनब कहते बेटा सैयद सज्जाद यजीद से कहो अगर हमारे शुहदा के सर को हमें दे दे, एक दफा हम उनकी ज़ियारत कर लें। शुहदा के सर आए, जैसे ही शुहदा के सर आए, बीवियों ने आगे बढ़कर सर को लेना शुरू किया। उम्मे फरवा ने कासिम के सर को ले लिया, किसी ने अब्बास का सर, किसी ने अली अकबर का सर, दो सर थे जो बाकी रह गए, उन्हें लेने वाला कोई नहीं। शाम की औरतों ने कहा अरे क्या इन बच्चों की माँ दुनिया में नहीं है? नहीं नहीं ज़ैनब ने कहा अभी भी ये न कहना, इसकी माँ मैं मौजूद हूँ, लेकिन भैया पहले अपने माँ जाए हुसैन का मातम करो। अल्लाह लानतुल्लाह अला कौमी ज़ालिमीन وسيعلم الذين ظلموا أي منقلب ينقلبون। बारे ला वास्ता है मोहम्मद वाले मोहम्मद का, हमारी इस मुख्तसर सी इबादत को कबूल फरमा। मबूद सदक़े में अहले बैत अतहार के हमें तौफीक इनायत फरमा कि जो नेमतें अल्लाह ने हमें दी हैं वो नेमतें नक़मत में तब्दील न होने पाए। मबूद अगर कोई ऐसा गुनाह हमसे सरजद हो गया है तो तुझे वास्ता है शहदाए करबला का, शब अरबहीन का वास्ता है। महबूद हमारे गुनाहों को माफ़ फरमा दे। बारे ला हसद के महले बैत अतहार के जो बीमार हैं उन्हें शफाए कामिला इनायत फरमा, ख़ास तौर से ये मरीज़ जिनके लिए अभी दुआ कराई गई है, महबूद इनको शफाए कामिला इनायत फरमा। इमाम ज़माना के ज़ुहूर में ताजील फरमा, हज़रत का ज़ुहूर हो तो हमारे आमाल ऐसे हों कि हम उनके असहाब व अंसार में शुमार हो सकें। अल्लाहुम्मा अज्जिल फ़ी फ़रज मौलाना साहिब अज़्ज़मान वजअलना मिन अवानिही व अंसारिही।